नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म पिटी लोप्सन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको बदलिन्दो नेपाल आर्थिक विशेष। आजको कार्यक्रममा हामी फेल्ट उद्योगको वर्तमान अवस्था, यसको सम्भावना र समस्याका विषयमा फेल्ट उद्योग संघका अध्यक्ष नरेशलाल श्रेष्ठसँग कुराकानी गर्नेछौं। नेपालमा फेल्टको उत्पादन बढ्दै गएको छ। फेल्ट उनको प्रशोधित रूप हो। फेल्टका लागि उनलाई सबैभन्दा पहिला कपासका रूपमा विकसित गरिन्छ। विकसित कपासलाई ओछ्याएर तातो पानी र लुगा धुने साबुनले माडेपछि फेल्ट तयार हुन्छ। यसपछि उद्योगले फेल्टबाट विभिन्न किसिमका सामग्री उत्पादन गर्छन्। फेल्ट जन्य उत्पादन हस्तकलाका सामग्री अन्तर्गत पर्छ। पछिल्लो समयमा नेपालबाट फेल्टजन्य हस्तकला वस्तुको निर्यात बढ्दै गएको छ। फेल्टका लागि आवश्यक मुख्य कच्चा पदार्थ ल्याम जातिको भेडाको ऊन हो। नेपालमा फेल्टका लागि आवश्यक कच्चा पदार्थ भेडाको ऊन अहिलेसम्म पनि उत्पादन हुन सकेको छैन। हालसम्म सबै कच्चा पदार्थ विदेशबाट मात्र आयात भइरहेको छ। नेपालमा सबैभन्दा बढी न्यूजील्याण्डबाट ल्याम ऊनको आयात हुने गरेको छ। हामीले फेल्ट उद्योग संघका अध्यक्ष नरेशलाल श्रेष्ठलाई सोधेका छौं, यो फेल्ट भनेको के हो?
फेल्ट भनेको चाहिँ यो न्यूजील्याण्डबाट भेडाको उल नेपालमा आयात गरेर त्यसलाई कार्डिङ गरेर त्यसपछि त्यसलाई रंगाएर चाहिँ हामी साबुन पानीमा चाहिँ जमाएर विभिन्न वस्तुको सेप बनाउँछौ, त्यसलाई चाहिँ हामीले फेल्ट भन्छौ। यो फेल्ट उद्योग चाहिँ विगत 15-20 वर्षदेखि भयो नेपालमा चाहिँ यसको शुरूआत भएको र यसको माग अन्तर्राष्ट्रिय क्षेत्रमा दिन प्रतिदिन बढ्दो क्रममा छ। र सालखालाई यसरी हेर्ने हो भने यो फेल्ट उद्योगले चाहिँ अहिले नेपालबाट निर्यात हुने वस्तुको चाहिँ एउटा 5 प्रमुख वस्तुहरूमध्ये फेल्ट उद्योग पनि यसमा पर्ने गरेको छ।
विदेशबाट आयात गरिएर फेल्ट निर्माण गर्दा त महँगो पर्दो हो। भेडाकै ऊन यदि हो भनेदेखि नेपालकै भेडाको ऊन चाहिँ काम लाग्छ कि लाग्दैन यो फेल्ट उद्योगका लागि?
एकदम राम्रो क्वेसन गर्नुभयो। नेपालको भेडाको ऊन त्यति काम लाग्दै देखिँदैन, किनभने नेपालको भेडाको ऊनको जुन किसिमको माइक्रोन हुनुपर्ने हो, जुन किसिमको सफ्ट पन हुने भयो त्यो छैन, अलिकति खस्रोपनको हुन्छ। त्यो चाहिँ नेपालको भेडा झन्डै 40-45 माइक्रोनको हुन्छ र त्यो जुन बाक्लो भएकोले, जुन कडा भएकोले त्यसलाई जमाउन सकिँदैन। जुन न्यूजील्याण्डबाट आयात गर्ने जुन ऊन हुन्छ त्यो चाहिँ 30 माइक्रोन जतिको हुन्छ, जुन सफ्ट हुन्छ र जुन हाइब्रिड भेडाबाट जुन निकालेको ऊन हो त्यो जुन चाहिँ साधारण हाम्रो जुन नेपालमा पाइने भेडाबाट पाइने ऊनबाट भन्दा धेरै फरक किसिमको हुन्छ र जुन उता न्यूजील्याण्डबाट ल्याएको ऊन चाहिँ अलिक उच्च स्तरीय हुन्छ। अनि जुन कुरा चाहिँ महँगो कुरा गर्नुभयो, नेपाल सरकारले र ऊनलाई चाहिँ नेपाली वस्तुहरूमा चाहिँ नेपाली उद्योग फस्ताउन भनेर चाहिँ नेपालबाट नेपालमा भित्रिने ऊनको भन्सार चाहिँ हामीले 0% यसमा चाहिँ भन्सार नलाग्ने भएकोले त्यो ऊनलाई चाहिँ कच्चा पारेर चाहिँ खासै त्यस्तो महँगो चाहिँ पर्दैन। त्यसलाई गर्दा हामी एन्ड वी आर एबल टु प्रोडक्सन इन नेपाल एन्ड वी आर एबल टु एक्सपोर्ट इन द इन्टरनेसनल मार्केट।
अनि यो नेपालको भेडाको ऊन चाहिँ एकदम खस्रो हुन्छ भन्नुभयो, भेडाका जात नै हामीसँग भेडाको जात नै त्यस्तो नभएको हो कि यहाँको हावा पानीको आधारमा जस्तो भेडा भए पनि यहाँको त्यो भेडाको ऊन चाहिँ उस्तै प्रकारको बाक्लो हुने हो?
होइन, यहाँको भेडाको जुन जात र जुन न्यूजील्याण्ड र जुन अस्ट्रेलिया पाउने भेडाको जात अलिक फरक छ। त्यहाँको भेडाको ऊन चाहिँ अलिकति सफ्ट हुने, नरम हुने, अलिकति कम माइक्रोन भनेर अलिकति मसिनो हुने र भेडाको ऊन पनि अलिक लामो हुने भने उच्च स्तरीय जुन उनीहरूले चाहिँ भेडाको ऊनको लागि नै उनीहरूले चाहिँ त्यो भेडा पालन गरेको हुन्छ, ऊन निकाल्नको लागि र नेपालको भेडाको चाहिँ मासुको लागि चाहिँ पालन गरेको हुन्छ भने त्यहाँको भेडाको चाहिँ स्पेसली ऊन निकाल्नलाई चाहिँ ऊन निकालेर नै त्यसको फाइदा लिन्छ उनीहरूले ऊनको लागि नै उनीहरूले चाहिँ भेडा पालन गरेको हुन्छ त्यो चाहिँ स्पेसली चाहिँ त्यो ऊन चाहिँ हामीले झन् अन्तर्राष्ट्रिय मार्केटमा उनीहरूलाई बेच्नको लागि र विभिन्न प्रडक्टहरू बनाउन लागि यो भेडाको ऊन ऊनबाट चाहिँ तपाईँको यो फेल्ट मात्र होइन कि नेपालमा उत्पादन भएको जुन गलैँचा पनि त्यो न्युजिल्यान्डबाट उत्पाद ल्याएको भेडाको ऊन हो र स्वेटरहरू भन्नुहोस् जुन नेपालमा जुन बुनिरहेको स्वेटरहरू पनि न्युजिल्यान्डबाट ल्याएको स्वेटरहरूबाट बाट उत्पादन भएको ऊनहरू ल्याएर चाहिँ यसरी चाहिँ उत्पादन गरेर उच्च स्तरीय क्वालिटीको बनाउन चाहिँ सफल भएको हो।
नेपालमा त्यो प्रकारको भेडाको जात पाल्न सम्भावना छ कि छैन?
अब हामीले यो प्रयास चाहिँ हामीले अहिले गरेको छौं कि हामीले चाहिँ त्यो हाइब्रिडको न्युजिल्यान्डबाट भेडा नेपालमा ल्याएर नेपालको चाहिँ हिमाली भेगमा चाहिँ हामी ट्रायल रूपमा चाहिँ एकचोटि पालौं र त्यसरी चाहिँ नेपालबाट नेपालमा भेडा ल्याएर जुन नेपालको हावापानी र न्युजिल्यान्डको हावापानी म्याच गरेर त्यो भेडा नेपालमा बाँच्न सक्ने अवस्थाहरू छ भने त्यो सम्भव छ। त्यसको लागि हामीले अहिले उद्योग मन्त्रालय र वाणिज्य मन्त्रालयमा नै हामीले त्यसको हामीले कुराहरू राखिसकेका छौं र यो चाहिँ अब आगामी नेपाल सरकारको चाहिँ योजनामा चाहिँ पाइयो भने यसलाई चाहिँ हामी ट्रायलको रूपमा हामीले गर्ने चाहिँ हामी कोसिस गरिरहेको छौं।
अहिलेकै भएका भेडाबाट चाहिँ यो सम्भव देखिएन?
अहिले सम्भव देखिँदैन हजुर। यो चाहिँ अलिकति
कतै कुनै समयमा नेपालमा पाइने पनि विभिन्न जातका भेडा होलान्, ती भेडाका ऊनबाट चाहिँ कतै सम्भव हुन्छ कि भनेर यहाँहरूले प्रयास चाहिँ गर्नुभयो कि भएन?
होइन, हामीले प्रयास गरेको हो। पहिला हजुरहरूलाई पनि थाहा नै होला, यहाँ सबै श्रोताबिनलाई थाहा होला कि एउटा फेल्ट भनेको चाहिँ नेपालको हिमालय भेगमा राडी पाखी जुन बुनिन्छ त्यस्तै हो। अहिले तपाईँ फिल गर्नुहोस्, जुन राडीहरू हामीले जुन मैले मार्केटमा पाउँछ त्यो अलिक खस्रो किसिमको हुन्छ। तपाईँले फिल गर्नुहोस्, अलिकति त्यो खस्रो हुन्छ। तर हामीले त्यो खस्रो किसिमको माल चाहिँ हामीले जुन विदेशमा जुन निर्यात गर्दाखेरि हामीले क्वालिटी चाहिँ मेन्टेन गर्न सकिरहेको हुँदैन। उनीहरूलाई चाहिँ के भने सफ्ट किसिमको, नरम किसिमको र एउटा क्वालिटी एकदम राम्रो चाहिने भएकोले हाम्रो नेपालमा पाइने भेडाको उलले चाहिँ त्यति हाम्रो अन्तर्राष्ट्रिय जुन हाम्रो बजारमा चाहिँ प्रतिस्पर्धा गर्ने अवस्था देखिँदैन।
प्रयास चाहिँ गर्नुभयो बेला बेलामा?
हामीले बनाएर हेर्यौँ त त्यसको प्रडक्ट राम्रो आएको छैन।
फेल्ट भनेको विभिन्न किसिमको आकार दिने भन्नुभयो, यसमा चाहिँ के पर्छन्? जस्तो नेपालमै भएका केही त्यस्ता भेडाका ऊनबाट परम्परागत रूपमा उत्पादन भएका कुराहरूसँग केही कम्पेयर गर्न सकिन्छ?
कम्पेयरमा चाहिँ हामीले जुन राडी जुन छ त्यसलाई कम्पेयर गर्न सकिन्छ। त्यसको रूपमा हामीले अहिले फेल्टको कार्पेटहरू बनाएको छौँ, त्यो जस्तै जुन राडी जस्तै हामीले फेल्टको कार्पेट बनाएको छौँ। तर कार्पेटको जुन हाम्रो नेपालबाट बनाएको जुन कार्पेट र जुन विदेश जुन न्युजिल्यान्डबाट ल्याएको उनको कार्पेट चाहिँ क्वालिटी फरक भएको छ। होइन, अब त्यो किसिमबाट हामीले अरू किसिमबाट पनि जुन फेल्टमा बन्ने वस्तु भनेर जस्तै अब झोलाहरू भयो, झोलाहरू हामी बनाउन कोसिस गरेँ तर बन्न सकेन। होइन, त्यस बेला हामीले जुत्ता पनि हामी न्युजिल्यान्डको ऊनबाट हामी जुत्ता पनि बनाइरहेका छौँ, फेल्टको जुत्ताहरू। त्यो जुन जुत्ता लाउँदाखेरि जुन किसिमको नरमपन हुने पर्ने हो त्यो नरमपन चाहिँ हामीले हाम्रो ऊनबाट दिन सकिँदैन। त्यस कारण हामीले विदेशी ऊनकै भरमा हामी निर्भर हुनु परेको छ। यो उद्योग एउटा हाम्रो एउटा राष्ट्रको विधम्बना पनि हो। हामीले चाहँदा चाहँदै पनि हामीले गर्न सकेनौँ र त्यो हाम्रो जुन अन्तर्राष्ट्रिय बजारमा जुन किसिमको क्वालिटी दिनुपर्ने हो हामीले दिन सकिरहेको छैनौँ जुन नेपाली ऊनबाट। त्यस कारण हामीले बाध्य भएर हामीले विदेशी राष्ट्रमा जुन पाइने भेडाको ऊन हामीले आयात गरेर त्यसबाट चाहिँ हरेक यो फेल्ट उद्योग चाहिँ निर्भर भइरहेको छ। अहिले
न्युजिल्यान्डबाटै कच्चा पदार्थ ल्याउनु पर्ने भएपछि त यो उत्पादन गर्ने व्यवसायीहरू पनि स्वाभाविक रूपमा सहरकै हुने देखियो। उसो भए गाउँसम्म यसको विस्तार गर्ने सम्भावना छैन?
एउटा सकिने अवस्था चाहिँ छ गाउँमा पनि, तर के भने अब नेपाल काठमाडौँमा चाहिँ सहरमा चाहिँ के भने काठमाडौँमा चाहिँ हरेक कार्डिङ मेसिनहरू पनि त्यसलाई चाहिने हुन्छ, डाइस कम्पनीहरू पनि त्यसलाई चाहिने हुन्छ। हामीले ऊन मात्र भएर पुग्दैन, त्यसमा रिलेटेड कुराहरू हुन्छ, त्यसका जुन सहायक जुन र मेटेरियल्सहरू चाहिने हुन्छ, त्यसलाई चाहिने कपडाहरू भयो, त्यसलाई चाहिने जिपरहरू भयो, जुन हामीले सहायक कुराहरू पनि जुन अब सबै काठमाडौँको जुन उपत्यका केन्द्रित छ यो, मतलब हरेक यहाँ मतलब सुविधाहरू यहाँ छ। तर के भने श्रमको रूपमा हेर्ने हो भने गाउँतिर एकदम सस्तो छ, त्यो मान्न सक्छौँ हामी यो उद्योगलाई गाउँमा लिएर चाहिँ गर्न सकिन्छ। तर चाहिँ हरेक यहाँको कच्चा पदार्थ भन्नुहोस्, यसका रङहरूको कुरा गर्नुहोस्, कार्डिङको कुराहरू गर्नुहोस्, यो हरेक कुराहरू फेरि त्यति गाउँमा लिएर जुन यहाँबाट ट्रान्सपोर्टेसनहरू बढी महँगो पर्ने भएकोले त्यस कारण यो चाहिँ अलिकति सहरमुखी चाहिँ बनेको छ। यसमा चाहिँ हामीलाई अलिकति दुःख पनि लाग्छ।
काठमाडौँ उपत्यकामा मात्र सीमित छ या पोखरा त्यसै गरी धनगढी धरान जस्ता शहरमा पनि विस्तार भएको छ यो फेल्ड उद्योग? अहिले
खासै सुनिएको छैन अहिलेसम्म। अहिले मैले चाहिँ हालसाल चाहिँ नारायणघाटतिर पनि एउटा राखिएको छ भनेर सुनेको छु। अब त्यो चाहिँ हामीले जुन हाम्रो फेल उद्योग सङ्घमा चाहिँ त्यो तथ्याङ्क आएको छैन। अहिलेसम्म बाहिरसम्म जाँदाखेरि कुनै बनेपासम्म राखेको देखिन्छ होइन, यता किर्तिपुर भक्तपुर बढी जस्तो चाहिँ यो तपाईँको रिङ रोड वरिपरि नै देखिन्छ। यसको चाहिँ मेन चाहिँ कलङ्की एरियातिर, स्वयम्भु एरियातिर होइन, थानकोटसम्म पनि पुगेको देखिन्छ यसको।
यसको व्यावसायिक विस्तारका लागि यहाँहरू जस्तो संघको कर्तव्य हुन आउँछ क्या आउँदैन? उनीहरू चाहिँ आफूले उद्योग सञ्चालन गरेर फेरि फेल्ड उद्योग संघसम्म दर्ता हुन आउने हो, के हो प्रक्रिया चाहिँ?
एकदम हाम्रो चाहिँ फेल्ड उद्योगलाई चाहिँ विस्तार गर्न लागि फेल्ड उद्योग संघले धेरै नै प्रयास गरिरहेको छ र काम पनि गरिरहेछौँ। हामीले चाहिँ पटक पटक चाहिँ हामीले दुर्गम काठमाडौँको दुर्गम गाउँहरूमा गएर चाहिँ अब त्यहाँको महिलाहरूलाई जुन चाहिँ दिनभरि केही काम नगर्ने त्यति घाम तापेर बस्ने महिलाहरूलाई चाहिँ हामीले फेल्ड बनाउन सिकाएर उनीहरूलाई चाहिँ केही श्रमहरू दिने र त्यसबाट चाहिँ फेल्ड उद्योगलाई चाहिने श्रमिकहरूको उत्पादन गर्ने अवस्थासम्म हामीले पुगेका छौँ। त्यो बाहेक हामीले विभिन्न किसिमको अन्तर्राष्ट्रिय बजारमा लाई चाहिने विभिन्न डिजाइनहरूको ट्रेनिङहरू पनि हामीले टाइम टाइममा गर्छौँ। कलर कम्बिनेसनको ट्रेनिङहरू गर्छौँ। हामी मार्केट विस्तारको लागि, उद्योग विस्तारको लागि हामी विदेशी अन्तर्राष्ट्रिय बजारमा अन्तर्राष्ट्रिय स्तरको चाहिँ उद्योगहरूमा अन्तर्राष्ट्रिय उद्योगहरूसँग हामी पहुँच पुर्याएर हाम्रो उत्पादनहरूलाई त्यहाँ लगेर हामी अर्डर लिएर आएर यहाँको फेल्ड उद्योगीहरूलाई काम दिने, फेल्ड श्रम फेल्डसँग सम्बन्धित श्रमिकहरूलाई श्रम दिने काम चाहिँ हामीले फेल्ड उद्योग संघले चाहिँ निरन्तर गरिरहेको छ र भविष्यमा पनि यस्ता धेरै गर्ने योजनाहरू छ।
अहिले चाहिँ हामीलाई आवश्यक पर्ने जनशक्ति हामी देशभित्रैबाट आपूर्ति गरिरहेका छौं कि केही चाहिँ विदेशबाट समेत ल्याउनु पर्ने हुन्छ यो फेल्ड उद्योगमा?
अहिले चाहिँ 100% नै हाम्रो नेपाली जुन श्रमिकहरू हुनुहुन्छ, हामीलाई नेपाली श्रमिकबाट नै हामीले अहिले 100% नै पाइरहेको छ र कुनै पनि विदेशी श्रमिकहरू हामीले यसलाई आवश्यक परेको छैन। श्रमिकहरू भन्दाखेरि पनि हाम्रो श्रमहरू नै 95% चाहिँ महिलाहरू चाहिँ यसमा सम्मिलित छन् यो उद्योगमा, र किनभने यो हातको काम भएकोले, महिलाहरूको काम चाहिँ हातको काम भएकोले यो पुरूषहरूको भन्दा अलिकति राम्रो देखिने भएकोले महिलाहरूले चाहिँ बढी रोजगार पाएको हामीले पाइरहेको छौँ।
यसमा महिलाको आकर्षण हुनुको पक्ष चाहिँ के हो?
कि महिलाहरूको चाहिँ अब उनीहरूको चाहिँ कलामा चाहिँ उनीहरूको चाहिँ अब महिलाहरूको चाहिँ जुन हात राम्रो हुन्छ, जुन अब अलिकति बल पुर्याउने कामहरू त्यसहरूमा चाहिँ हाम्रो पुरुषहरू चाहिँ बढी मेहनत लागेको हुन्छ भने यो उद्योगमा चाहिँ किन खासै त्यस्तो बल पुर्याउनु पर्ने कामहरू हुँदैन, खालि सजिलोसँग हातले गर्नुपर्ने कामहरू, सिलाइ बुनाइहरू, त्यसकोहरू चाहिँ धेरै कुराहरू चाहिँ महिलाहरूले नै गरिरहेको कुराहरू, स्वेटरको कुराहरू भयो, विभिन्न पश्मिनाको कुराहरू भयो, यिनीहरू कुरा पनि यो महिलाहरूकै नै बढी हुने भने प्रायः जस्तो हस्तकलाको सामानहरूमा यो मूर्ति चाँदीहरू बाहेक अरू कुराहरूमा भने हरेक कुराहरूमा चाहिँ महिलाहरूको चाहिँ बढी चाहिँ उपयुक्त देखिरहेको छ। महिलाहरूको काम, महिलाहरूको चाहिँ जुन काम गर्ने तरिका, उनीहरूको जुन परिश्रम, उनीहरू चाहिँ बढी राम्रो देखिरहेको छ। हजुर,
जनशक्ति उत्पादनका लागि विभिन्न समयमा तालिमहरू पनि सञ्चालन गरिरहेको छ भन्नुभयो। हाम्रो नेपाली श्रम बजारमा उत्पादन हुने यस प्रकारका जनशक्ति भोलिका लागि विदेशमा समेत पनि उनीहरूको माग हुन सक्छ?
खासै त्यस्तो फेल उद्योगमा काम गर्ने श्रमिकहरू चाहिँ उता चाहिँ विदेशमा चाहिँ माग हुन सक्ने अवस्था देखिँदैन, किनभने फेल्ड उद्योग चाहिँ युरोप, अमेरिका, जापानतिर चाहिँ त्यति गरेको छैन, उनीहरूले गराउन सक्दैन, किनभने त्यहाँको चाहिँ जुन श्रमको चाहिँ जुन स्यालेरी जुन स्केल हो त्यो चाहिँ उनीहरूले पे गर्न सक्ने अवस्था छैन। त्यस कारणले जुन यहाँको नेपालमा गरिने भने नेपालमा भयो, त्यसपछि इन्डियामा भयो, त्यसपछि केही केही यसमा चाहिँ काजाकस्तान, किर्गिस्तान, यो यस्तो एसियन कन्ट्रीहरूमा चाहिँ भएकोले आफ्नै घरको आफ्नै राष्ट्रको चाहिँ श्रमिकले चाहिँ भ्याउने उद्योग भएकोले खासै यो विदेशीबाट चाहिँ विदेशमा चाहिँ हाम्रो श्रम लानुपर्ने, विदेशीले चाहिँ हाम्रो श्रमिकहरूलाई वितरण पनि त्यस्तो अवस्थाको उद्योग हो होइन, त्यस कारण त्यसको सम्भव चाहिँ देखिसकेको छैन।
यसमा नयाँ नयाँ कला भर्ने अर्थात यसलाई चाहिँ राम्रो राम्रो डिजाइन दिने त्यो प्रकारका जनशक्तिहरू हामीसँगै पर्याप्त छन् उसो भए?
हामीसँग छन्, तर जुन हामीसँग भएको परम्परागत जुन हामीसँग भएको जुन परम्परागत जुन हाम्रो डिजाइनहरू छ त्यसलाई चाहिँ हामीले परिमार्जन गर्नुपर्ने असाध्य नै जरुर हुन्छ। त्यसको लागि हामीले पटक पटक समय समयमा विदेशी डिजाइनहरू ल्याएर अहिले विदेशको मार्केटमा कस्तो किसिमको चलिरहेछ भनेर हामीले यहाँ भएको हाम्रा श्रमिकहरूलाई चाहिँ हामीले यहाँ भएको कामदारहरूलाई सिकाएर हामीले चाहिँ हरेक वर्ष विभिन्न नयाँ नयाँ डिजाइनका नयाँ नयाँ प्रडक्टहरू चाहिँ हामीले मार्केटमा हामीले ल्याइरहेको छौँ र यस्तो गर्न सकेन भने हामीले बजार विस्तार गर्न सकिँदैन।
हामीसँग त्यस्ता कतिवटा जति चाहिँ विदेश निर्यात हुने आइटमहरू छन्
अहिले फेल्टमा त धेरै नै छन्, मतलब काउन्टै गर्न नसक्ने अवस्था छन्, हजारौँ हजारौँ आइटम भइसकेका छन् अहिले, त्यस्तो भइसकेका छ। तपाईँको फेल्टबाट जे पनि भन्छ हेर्नुहोस्, फेल्टबाट तपाईँको अहिले कार्पेट बन्न सुरु गरेको छ, जुत्ता भयो, ब्याग भयो, अब तपाईँको पर्स भयो, हरेक चिज बन्छ, हरेक चिज फेल्टबाट उसले जमाएर बनाउने भने वाल डेकोरेसन पनि बन्न लागेको छ। अहिले फेल्टको चाहिँ तपाईँको कुर्सीहरू पनि बन्न लागेको छ, सानसानो कुर्सीहरू, विभिन्न किसिमको अब डल्सहरू भयो, एक्सेसरिजहरू भयो, हरेक कुराहरू बन्छ। यसको कुनै लिमिटेसनै छैन तपाईँको, यसबाट धेरै चिजहरू बन्न सक्छ। यसको
स्वदेशमा चाहिँ यसको खपत कति प्रतिशत जति हुन्छ कुल उत्पादनको?
धेरै न्यून देखिरहेको छ, मेरो विचारमा 5% भन्दा पनि कमै छ होला सायद प्रयोग गर्न नसकेको। यसको मुख्य कारण चाहिँ के भने अब यसको चाहिँ अब मान्छेले एउटा चाहिँ यो फेलको चाहिँ प्रडक्ट चाहिँ यो प्रयोग गर्दा के फाइदा हुन्छ भन्ने कुरा जान्न नसकेको, र अर्को जुन अब चाइनिज प्रडक्ट भन्दा पनि अब फेल अलिकति महँगो हुने भएकोले अलिकति यसलाई चाहिँ नेपाली बजारमा चाहिँ यसले मार्केट त्यति पाउन सकेको छैन।
नेपालीहरूसँग क्रय शक्ति नभएर होला?
क्रय शक्ति एकदमै कम प्रतिशतमा मात्र छ, जुन चाहिँ अब उच्च स्तरीय र निम्न स्तरीय वर्गले के हदमा सकिन्छ, निम्न स्तरीय वर्गले त्यो चाहिँ प्रयोग गर्न सक्ने अवस्था छैन।
तपाई अहिले उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिन्दु नेपाल सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी फेल्ट उद्योगको वर्तमान अवस्था, यसको सम्भावना र समस्याका विषयमा फेल्ट उद्योग संघका अध्यक्ष नरेशलाल श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिन्दु नेपालमा तपाईलाई फेरि स्वागत छ। आजको कार्यक्रममा हामी फेल्ट उद्योगको वर्तमान अवस्था, यसको सम्भावना र समस्याका विषयमा फेल्ट उद्योग संघका अध्यक्ष नरेशलाल श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। अब हामी अलिकति निर्यात व्यापारसँग सम्बन्धित कुराकानी गरौं, फेल्टको निर्यात व्यापारसँग सम्बन्धित। यहाँले भन्नुभयो नेपालको पाँचवटा, यदि हामी लिस्ट आउट गर्ने हो भनेदेखि पाँचवटा शीर्ष स्थानभित्र फेल्ट उद्योग पर्छ भनेर भन्नुभयो।
मैले जानकारी गराउँछु, नेपालबाट चाहिँ अब जुन निर्यात योग्य टप फाइभमा चाहिँ अब अहिले जुन गलैँचा, पश्मिना, त्यसपछि आएर अब उनी वस्तुमा चाहिँ हाम्रो उनीमा चाहिँ दुई किसिमको हुन्छ, एउटा चाहिँ उनी चाहिँ स्वेटरहरू पनि पर्छ र एउटा उनी फेल्ट पनि पर्छ, त्यसपछि सिल्भर ज्वेलरीहरू हो। यसरी पाँचवटा ठुल्ठुलो उद्योगहरूमध्ये चाहिँ यो अब फेल्ट उद्योग पर्छ। मैले यो वर्ष गत वर्षको चाहिँ मैले तथ्याङ्क लिँदाखेरि पश्मिनालाई पनि लिड गरेको देखिन्छ यो उद्योगको जुन जुन निर्यात छ। झन्डै मैले चाहिँ टिइपिसी निर्यात प्रवर्तक केन्द्रको तथ्याङ्क अनुसार चाहिँ झन्डै 1 अरब जतिको चाहिँ यसको वार्षिक निर्यात भएको देखिन्छ। यसको
विदेशमा कुन कुन देशमा चाहिँ हामी निर्यात गर्छौ यी वस्तुहरू, हामीसँग त्यस्ता गन्तव्य मुलुकहरू, त्यस्ता व्यापार गर्ने मुलुकहरू चाहिँ कति छन्?
धेरै छन्, युरोपमा चाहिँ युरोपमा धेरै बढी जान्छ यसमा, युरोपमा भन्दाखेरि तपाईँको अहिले जुन जर्मनमा डेनमार्क भयो, फ्रान्स भयो, तपाईँको बेल्जियम, स्पेन, इटली, विभिन्न कलर जुन कन्ट्रीहरूमा युरोपियन कन्ट्रीहरू प्रायः जस्तो धेरैमा जान्छन्। त्यसबाहेक चाहिँ अमेरिकामा, क्यानाडामा जान्छ, जापानमा जान्छ, अस्ट्रेलियामा पनि जान्छ, अहिले एसियन कन्ट्रीहरू पनि, जस्तै अब एसियन कन्ट्रीहरूमा पनि हङकङमा पनि यसको निर्यात भइरहेको देखिन्छ, सिङ्गापुरमा पनि देखिन्छ, त्यसकारण यसको चाइना पनि निर्यात भएको देखिन्छ। भन्दाखेरि यसको बजार चाहिँ अन्तर्राष्ट्रिय बजारमा एकदम ठूलो एउटा स्थान छ यसको। हजुर,
दुई चार वर्षको आँकडालाई हामीले विश्लेषण गर्ने हो भनेदेखि विदेशबाट आएको माग बढ्दो छ कि घट्दो छ अथवा स्थिर छ?
होइन, माग बढ्दो छ। आजको दिनसम्म हेर्ने भने माग बढ्दो छ, र क्रमिक हरेक चार वर्षको तथ्याङ्क हेर्ने हो भने 50-60 करोडबाट बढ्दै 60-70 करोड, 80 करोड छन्, अहिले 1 अरब जतिको हारिमा यसको निर्यात भएको देखिन्छ। बढ्दो छ।
यो हिसाबमा फिल्ड उद्योगका लागि पनि चाहिँ ठूलो सम्भावना रहेछ भोलिका लागि है?
अब भन्न सकिँदैन, अब यो के हुन्छ भने भन्न सकिँदैन। हेर्नुहोस्, अब एकताका अब गलैँचा पनि त्यत्तिकै बढ्दो क्रममा थियो, अहिले यो अवस्थामा आइपुग्यो।
तर उत्साहित त हुनुहुन्छ होला?
उत्साहित छु। पश्मिना पनि त्यही अवस्था थियो, जुन किसिमको बढ्दो क्रममा थियो, जुन अहिले बढ्नुपर्ने, बढ्दै बढ्दै झन्झन बढ्दै गर्दै अब झन् घट्दै गर्दै आएछ। अब फेल्ट उद्योग पनि अब अहिलेसम्म चाहिँ बढ्दो क्रममा छ, भोलिको दिनमा के हुन्छ भन्न सकिँदैन, किनभने अब अन्तर्राष्ट्रिय बजारमा हरेक चिजको चाहिँ एउटा के भन्ने फेसन हो यो पनि। अब यो फेसन भोलि गएर हराउन पनि सक्छ, यसको बढ्न पनि सक्छ, भन्न सकिने अवस्था छैन यसको पनि।
त्यसो त यहाँले अघि भने जस्तो यसको चाहिँ डिजाइनमा फरक फरक पन दिलायो भनेदेखि त यसले पनि त आफ्नो बजार टिकाउनका लागि मदत पुर्याउँछ होला नि?
एक्ज्याक्टली, त्यो चाहिँ हामी प्रयास छौँ कि मार्केट यसको नघटोस्, होइन, यसको निर्यात नघटोस् भनेर हामीले नयाँ नयाँ प्रडक्ट, नयाँ नयाँ डिजाइनहरू दिन हामी हर दिन हामी प्रयास गरेका छौँ, र हाम्रा फेल्ड उद्योगी जुन साथीहरू पनि, सबैजना उद्यमीहरूले पनि नयाँ नयाँ डिजाइनहरू निकालिएका छन् मार्केटमा, विदेशीहरूले ल्याएर हामीले विदेशीहरूको क्रिएट अनुसार गरेको डिजाइनहरू पनि हामीले उत्पादन गरेर पठाइरहेको छौँ। सायद अब यो अहिलेसम्म त त्यस्तो नराम्रो स्थिति देखेको छैन, तर जो अहिलेसम्म त राम्रै छ यसको जुन डिमान्डहरू र हाम्रो यसको जुन जुन डिमान्डहरूको जुन सप्लाईहरू र हामीले डिजाइनहरू पनि अहिलेसम्म देश राम्रै भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा चाहिँ हामीले कतिवटा देशसँग प्रतिस्पर्धा गर्नुपर्छ यो फेल्डको चाहिँ विभिन्न उत्पादनमा?
अहिले हामीले प्रतिस्पर्धी रूपमा चाहिँ हामीले अब इन्डिया आइरहेको छ, अन्य चाइना पनि आइरहेको छ, त्यसपछि अब किर्गिस्तान पनि आइरहेको छ, होइन, अनि त्यसपछि अरू देशहरूले पनि गरिरहेका छन्। तर मोस्टली भन्दाखेरि चाहिँ अब फेल्ड चाहिँ हातले बनाउने फेल्ड पनि धेरै किसिमको हुन्छ। मेसिनले बनाउने फेल्डमा चाहिँ चाइनाहरू धेरै अगाडि छन्, कोरियाले पनि गरेको छ, तर हातले बनाउने फेल्डहरूमा चाहिँ हामी अब अहिले राइजिङमा चाहिँ नेपाल, अनि त्यसपछि आएर इन्डिया, किर्गिस्तान, यिनीहरू पनि अगाडि आएका छन्।
मेसिनले उत्पादन गरिरहेको बेला हस्तकलाका उत्पादन बिक्रीका लागि त यहाँहरूको लागि पनि त ठूलो चुनौती छ है? यो चुनौतीलाई कसरी फेस गरिरहनु भएको छ?
अब जुन हाम्रा उपभोक्ताहरू भनौँ न, अब हाम्रा जुन आयातकर्ताहरू, विदेशी आयातकर्ताहरू, विदेशी जुन उपभोक्ताहरू ले चाहिँ प्रायः जस्तो के भने उनीहरूले चाहिँ प्रायः जस्तो मेसिन मेड भन्दा ह्यान्डमेडलाई बढी रुचाउँछन्। किनभने अब उनीहरूले ह्यान्डमेड प्रयोग गरे भने जुन धेरै मान्छेले काम पाउँछन्, रोजगार पाउँछ भनेर उनीहरूले प्रायोरिटी चाहिँ अलिकति मेसिनले बन्ने सस्तो भयो भने ह्यान्डमेडलाई उनीहरूले प्रायोरिटी दिएर चाहिँ अलिक ह्यान्डमेडकोले चाहिँ उनीहरूले चाहिँ मन पराउने भएकोले ह्यान्डमेडको वस्तुको चाहिँ अलिकति डिमान्ड चाहिँ अलिक बढ्दो छ।
हातले बनाएको भनेर चाहिँ चिन्ने केही आधारहरू हुन सक्छन्? त्यस्तो
आधार छैन, तर हामीले इन्भोइसहरूमा हामीले नेपालको जुन पठाउने जुन सर्टिफिकेट अफ ओरिजिनमा चाहिँ हामीले ह्यान्डमेड इन नेपाल भनेर हामीले जुन ट्याग चाहिँ हामीले लाएर पठाउने गरेछौँ, जुन हुन पनि हो, 100% हामीले ह्यान्डमेड नै गरेर पठाएको हुन्छौँ। त्यसलाई चाहिँ हामीले चाहिँ आफ्नो चिनारी चाहिँ ह्यान्डमेड इन नेपाल, द फेल्ड प्रडक्ट ह्यान्डमेड इन नेपाल भनेर हामीले पठाउने गरेछौँ।
व्यापार घाटा बिहोरिरहेको बेला यहाँहरू जस्तो उद्योगी व्यवसायले विदेशबाट समेत कच्चा पदार्थ आयात गरेर त्यसलाई फेरि निर्यात गरेर वैदेशिक व्यापार घाटा कम गराउनका लागि सहायता दिँदै आएको बेला सरकारले चाहिँ यहाँहरूप्रति चाहिँ कतिको यो उद्योगको प्रवर्धनका लागि सहयोग पुर्याइरहेको ठान्नुहुन्छ?
के हदमा चाहिँ अब सरकारले चाहिँ गरिएको छ, होइन, अब भन्नुहोस् न, निर्यातभन्दा आयात 8 गुणाले अहिलेसम्म बढेको छ अहिलेसम्म। त्यसकारण जुन आयात चाहिँ बढ्दो क्रममा छ, निर्यात पनि बढ्दो क्रममा छ त्यति छैन जति बढ्नुपर्ने हो। तर हाम्रो जस्तो उद्योगले पनि आयातलाई चाहिँ प्रतिस्थापन गरेर निर्यात बढाउने कुरामा चाहिँ हामीले केही हदमा चाहिँ नेपाललाई चाहिँ हामीले सहयोग पुर्याएको देखिन्छौँ। अब रोजगारको हिसाबले भन्नु पनि 50,000 मान्छेले यसरी रोजगार पाइरहेको छ। विदेशी मुद्रा हामीले आयात गर्दाखेरि भनौँ न एकदमै 20% मात्र हाम्रो चाहिँ कच्चा पदार्थलाई हामीले विदेशी मुद्रा बाहिर पठाएको छ भने 80% चाहिँ हामीले चाहिँ अब विदेशी मुद्रा बढी चाहिँ देशमा भित्राइरहेको हुन्छौँ। भन्नाले हामीले चाहिँ 1 अरबको चाहिँ निर्यात गरिरहेको छ भने विदेशमा हाम्रो चाहिँ विदेशी मुद्रा 20-25 करोडभन्दा बढी चाहिँ गएको देखिँदैन। त्यस कारणले मूल्य चाहिँ हामीले यसको मूल्य चाहिँ हामीले भ्याल्यु एडिसन गरेर हाम्रो श्रमलाई लगाएर हाम्रो यहाँको सहायक वस्तुहरू पनि त्यसमा चाहिँ हामीले मिक्सिङ गरेर त्यसलाई चाहिँ भ्याल्यु एडिसन गरेर हामी निर्यात भएकोले देशलाई चाहिँ राम्रै भएको देखिन्छ अहिलेसम्म।
र त यहाँहरूको उद्योग प्रवर्धनका लागि राज्यले चाहिँ केही सहयोग गरेको छ?
राज्यले अहिले चाहिँ अब जुन निर्यातकर्ताको लागि नगद प्रोत्साहन भनेर चाहिँ अहिले जुन दिन सुरु गरेको छ विगत 2-3 वर्षदेखि चाहिँ निर्यात गरेको वस्तुमा 1%-2% चाहिँ नगद प्रोत्साहन दिइरहेको छ। र अर्को चाहिँ निर्यातजन्य उद्योगहरूको लागि चाहिँ कम ब्याज दरमा चाहिँ ऋण दिने व्यवस्था पनि हालसालै सुरु भएको छ। यो पनि पहिलादेखि भएको नै भर्खर 1-2 वर्षदेखि भएको छ। तर त्यति यसले चाहिँ राम्रोसँग चाहिँ फस्टाउन सकेको छैन। अब यसमा चाहिँ 2-3 कुराहरू प्रब्लम छ। जुन चाहिँ 1%-2% भनेको चाहिँ खासै त्यति ठुलो एमाउन्ट होइन। हामीले चाहिँ अब नेपाल सरकारलाई चाहिँ यो नेपालको निर्यात बढाउने भने अब फेल्ट उद्योग मात्र होइन हरेक नेपाली वस्तु हस्तकलाको वस्तुहरू भनौँ गलैँचाको कुरा पश्मिनाको कुरा गर्नुहुन्छ यिनीहरूलाई चाहिँ अब अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नको लागि र नेपालको जुन लागत मूल्यलाई जुन बढिरहेको छ नेपालको लागत मूल्य बढेको मूल्यले अन्तर्राष्ट्रिय बजारमा पुर्याएर चाहिँ अब व्यापारीलाई चाहिँ कठिन भएकोले व्यापारीलाई सहयोग गर्नको लागि नगद प्रोत्साहन चाहिँ अब 1-2% पुग्दैन। मिनिमम चाहिँ यसलाई चाहिँ 5-10% पुर्याउनु पर्छ भन्ने माग गरेको छौँ। र जुन अब सहुलियत दरको ब्याजको जुन ऋण भनेको छ त्यो पनि खास लामो समयको लागि दिइरहेको छैन। त्यो 2-4 महिना त्यसको लागि दिएछ। 2-4 महिनाले खास त्यस्तो काम गर्ने जुन इन्भाइरोमेन्ट जुन वातावरण चाहिँ त्यति हुन सक्दैन। त्यस कारण यसलाई चाहिँ अलिक 1-2 वर्ष चाहिँ हामीले चाहिन्छ भन्ने हामीले माग पनि गरिरहेको छौँ। अर्को कुरा अब नेपालले जुन नेपाल सरकारले अन्तर्राष्ट्रिय बजारमा चाहिँ विस्तार गर्नको लागि अन्तर्राष्ट्रिय स्तरको मेलामा चाहिँ भाग लिन पठाउनको लागि नेपाली उद्योगीहरूलाई चाहिँ एउटा त्यहाँ भाग लिँदाखेरि एकदमै महँगो छ कि एउटा मेला भाग लिँदाखेरि चाहिँ 10 लाख रुपियाँ तिर्नुपर्ने हुन्छ। त्यसमा 14% नेपाल सरकारले एउटा स्टलको भाडा एउटा फ्री गरिदियो भने अब हवाई भाडा कहाँ बस्दैछ हामी राखौँला कमसेकम स्टलको भाडा पनि हामीले तिरिदिनु पर्यो भनेर त्यस्तो दियो भने हामी नेपाली बढी से बढी नेपाली कम्पनीहरू चाहिँ भाग लिन सक्छ। बढीभन्दा बढी हामीले अर्डर ल्याउन सक्छौँ र बढीभन्दा बढी निर्यात गर्न हामी सफल हुन्छ भन्ने हामीले सोचिरहेको छौँ।
सरकारले केही गरे जस्तो चाहिँ गरेको छ तर पर्याप्त चाहिँ छैन।
छैन असाध्यै पर्याप्त छैन। नेपालको निर्यातलाई मतलब यो चाहिँ बामे सरेको हिसाबले चाहिँ अब व्यापार घाटा कम गर्न सकिँदैन। यसलाई चाहिँ हामीले चाहिँ एउटा चाहिँ यसको चाहिँ 2-3 गुणा 4 गुणा बढाउनु पर्ने अवस्था देखिन्छ नेपालको। त्यो गुणा त्यस्तै यस्तो यस्तो एउटा जम्प नै गर्नुपर्छ। त्यस्तो गर्नको लागि साधारण प्याकेजहरू ल्याएर भन्ने कि एउटा भयङ्कर एउटा ठुलो योजना एउटा निर्यातमुखी योजना नै बनाउनु पर्नेछ। र भन्नुपर्ने नै नेपालको चाहिँ निर्यातमा चाहिँ कुनै एउटा चासो नै देखिरहेको छैन नेपाल सरकार। अब नेपालको चाहिँ नेपालको मन्त्रालय हेर्नु भने वाणिज्य तथा आपूर्ति मन्त्रालय छ कि यसको चाहिँ उद्देश्य नै के भने खालि आपूर्ति गर्ने तर वाणिज्य तथा निर्यात मन्त्रालय किन नहुने निर्यातको लागि एउटा टिपिसी एउटा संस्था राखेको छ जुन एउटा साधारण एउटा सानो एउटा निर्यात केन्द्र भनेर राखेको छ जसको बजेट चाहिँ मैले सुने अनुसार जम्मा 1 वर्षमा 1 करोड रुपियाँ बजेट छुट्याएको छ अरे। 1 करोड रुपियाँको बजेटले नेपालको निर्यात कसरी बढाउन सकिन्छ 1 करोड रुपियाँ बजेट छुट्याएर? खरबौँ रुपियाँको बजेट देशलाई छुट्याएको छ तर निर्यातको लागि बजेट छुट्याएको देखिँदैन। त्यस कारण कुनै पनि एउटा ठूलो एउटा मतलब दीर्घकालीन योजनाहरू पनि नेपाल सरकारले गरेको छैन। अहिले नेपाल सरकार नेपालको जुन स्थिति हो भने जुन विदेशी मुद्रा जुन भित्रिएको छ अहिले जुन हामी जुन विदेशी हाम्रो श्रमिकहरूले पठाएको जुन श्रमबाट आएको पैसा मात्र देश टेकिरहेछ। भोलि हाम्रा श्रमिकहरू फर्किने अवस्था भयो भने नेपालमा चाहिँ पेट्रोल किन्नलाई पनि पैसा विदेशी मुद्रा हामीसँग छैन, त्यसैले यो कुरामा चाहिँ सरकारले गम्भीर भएर सोच्नुपर्ने अवस्था छ कि नेपालको निर्यात बढाएर विदेशी मुद्रा हामीले चाहिँ आर्जन गर्न सकेन भने भोलिको भविष्य चाहिँ अलिक गाह्रो हुने जस्तो देखिन्छ।
कुराकानीको लगभग अन्तिम अन्तिम चरणमा आइसकेका छौं, संघको तर्फबाट के छ आग्रह?
धन्यवाद सर्वप्रथम यो उज्यालो एफएम परिवार र उज्यालो एफएम सुनिरहनु भएका सम्पूर्ण श्रोताबिनहरूमा म के भन्न चाहन्छु भने नेपालमा बसेर नेपालमै हामीले उद्योग खोलेर नेपाली बजारमै हामीले श्रम गरेर हामीले धेरै प्रगति गर्न सकिन्छ, विदेश नै धाउनुपर्ने भन्ने अवस्था छैन। त्यसको लागि नेपाल सरकारले पनि विभिन्न यस्ता उद्योग फेल उद्योग जस्तै विभिन्न किसिमका उद्योगहरूलाई चाहिँ राम्रोसँग काम गर्ने वातावरण तयार गरेको खण्डमा हाम्रा नेपाली दाजुभाइहरू नेपाली दिदीबहिनीहरू विदेशिनुपर्ने तेस्रो देशमा गएर चाहिँ हामी चाहिँ तेस्रो दर्जाको चाहिँ नागरिक भएर पीडित हुनुपर्ने अवस्था छैन। त्यसकारण हामीले यही नेपालमा बसेर नेपालमा के गर्नुपर्छ भन्ने चाहिँ मेरो आग्रह हो। धन्यवाद।
फेल्ट उद्योगको वर्तमान अवस्था, यसको सम्भावना र समस्याका विषयमा फेल्ट उद्योग संघका अध्यक्ष नरेशलाल श्रेष्ठसँग गरिएको कुराकानीसँगै कार्यक्रम बदलिन्थ्यो नेपालको अन्त्यतिर आइपुग्यौं। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि प्राविधिक साथी सुरेश महर्जन र सशिन्द्र गौतमसँगै पीटी लोपचन्दलाई पनि बिदा दिनुहोस्। नमस्कार।